دنیا کے شیطان کٹھے ہو جائیں جس کو اپنی نظر پہ قابو سے کوئی گمراہ نہیں کر سکتا. جب انہوں نے کہا نا کہ تو کھاتا بھی نہیں پیتا بھی نہیں, وہ کہنے لگے تین دن گزر چکے ہیں اب تو میرے اوپر سور بھی حلال ہو چکا ہے, مجھے اتنی شدید بھوک ہے کہ میرے اوپر سور بھی حلال اور یہ شراب بھی حلال ہے, پیاس اتنی شدید ہے لیکن مجھے اپنے اللہ سے حیا ہے کہ میں اسے کیا منہ دکھاؤں گا. تو اسے نے اس کے لیے کھانے کا انتظام کیا, پانی کا انتظام کیا. پر رات کو آئی, دروازہ کھولا, ایک تھیلی دی, اس میں پیسے, دوسرے ہاتھ توشا, اس میں کھانا, کہ یہ تیرا کھانا, یہ تیرا زاد سفر, اور یہ ستارہ ہے اس کو اپنے سیدھے کندھے پر رکھنا, رات کو چلنا, دن میں چھپنا, کسی کو سیدھے ہاتھ پہ رکھو گے تو سرزمین عراق تک پہنچ جاؤ گے. اور سڑکیں تو ہوتی نہیں تھی اس وقت, ستار و بن نجم ہم یا تدون, ستاروں سے راہیں تلاش کرتے تھے. تو ان کو چلتے ہوئے تیسرا دن تھا, تیسری رات تھی, کہ ایک دم پیچھے سے شور مچا, گھوڑوں کی آواز, اڑے گلے پکڑا گیا, مارا گیا. تو پیچھے جو مڑ کے دیکھا تو ان کے جو نو ساتھی شہید ہو گئے تھے وہ گھوڑوں پہ سوار, اندر ایک دم رشا تھا, خوف تاری ہو. کہنے لگا ارے ارے تم تو سارے قتل ہو گئے تھے, تم کہاں سے آ گئے؟ کہا ہم شہداء ہیں, شہداء ہیں. تو تم یہاں کہاں سے آ گئے؟ کہا آج عمر بن عبدالعزیز کا انتقال ہو گیا ہے, ان کے جنازے میں شرکت کرنے کے لیے اللہ نے تمام شہداء کو کہا ہے, تمام انبیاء کو کہا ہے کہ جاؤ اس کے جنازے میں شرکت کرو. تو ہم اس میں جا رہے ہیں. تو کہنے کے گھر جانا ہے, کہا تو اور کیا جانا نہیں, تو کہا ہاتھ پکڑاؤ. انہیں ہاتھ جو دیا تو انہیں یوں اٹھایا تو اچھل کے ان کے پیچھے جا پڑے گھوڑے پر. ان کو یوں لگا جیسے چند قدم گھوڑا چلا ہے, تو انہیں اسے کونی ماری. کونی جو ماری تو جو زمین پر جو گرے, اٹھ کے دیکھا تو گھر کے دروازے کے سامنے. صبح پتا چلا کہ عمر بن عبدالعزیز اللہ کو پیارے ہو چکے. تو میرے بھائیو, اگر ان کے سامنے صحیح علم نہ ہوتا تو دونوں دولت موجود تھی بہ جاتے, پھسل جاتے. تو یہ لوگ ہمیں قیامت کے دن ہمارے لیے حجت نہیں بن جائیں, اس سے زیادہ تو ہمیں حکومت گمراہ نہیں کر رہی نا. کہ یہ حکومت بڑی گندی ہے, حکومت گمراہ کر رہی. حکومت پہلے کوئی ہمیں درس و قرآن سناتی تھی, اب پہلے بھی تو یہی کچھ ہوتا تھا. اگر زنا کے اڈے کھل جائیں تو پھر زنا حلال ہو جائے گا, شراب کی دکانیں کھل جائیں تو پھر ہم کیا کہیں گے کیا کرتے تھے, چاروں طرف شراب کی دکانیں تھیں ہم کیا کرتے, چاروں طرف موسیقی کی کیسے بکتے تھے ہم کیا کرتے. یہ تو کوئی عذر نہیں ہے. یہ لوگ جنہوں نے یوں زندگی میں اللہ تعالیٰ سے وفا کی, یہ ہمیں پکڑوا دیں گے اللہ کے دربار. تو میرے بھائیو, یہ پہلو ہم پر چھپا ہوا ہے کہ اعمال سے کیا ہوتا ہے, اس کو اللہ کے نبی نے ظاہر کر کے بتایا, یہ ہوتا ہے, یہ ہوتا ہے, یہ ہوتا ہے. حارثہ بن مالک کی والدہ, یا رسول اللہ میرے بیٹے بدر میں شہید ہو گئے, کہاں ہیں وہ؟ اگر جنت میں پھر تو میں خوش ہوں, اور اگر دوزخ میں ہے تو ایسا رونا رہوں گی کہ سارا جگ جہان سنے. تو آپ نے کہا ام حارثہ تو پاگل ہو گئی ہے, اور پاگل کبھی بدر کا شہید بھی دوزخ میں جا سکتا ہے؟ انہا الجنان, اب کوئی ایک جنت نہیں ہے, بڑی جنتیں ہیں. وان ابنک اصاب الفردوس الاعلى, اور میں تو تیرے بیٹے کو جنت الفردوس میں نہر میں نہاتا دیکھ رہا ہوں. تو کہنے لگے بس 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 یا رسول اللہ, میں بخن بخن یا حارثہ. واہ واہ حارثہ تیری تو بھائی بڑی موج ہو گئی, حارثہ تیری تو بڑی موج ہو گئی. اس طرح آپ نے امت کو اٹھایا ایک بنیاد پر. عمر بن جموع آئے احد کی لڑائی میں بیٹوں سمیت, بیٹے کہنے لگے ابا ہمارا معذور ہے, کہتا میں بھی جاؤں گا احد کی لڑائی میں. تو آپ نے کہا بھائی تو جب ہے ہی معذور تو بیٹھ جا, اللہ نے تجھے اجازت دی ہے. کہ یا رسول اللہ میرا یہ چاہتا ہے میں بھی جنت میں جاؤں, اور اسی لنگڑے پاؤں سے جاؤں. تو آپ نے کہا چلو بھائی جانا ہی چاہتا ہے تو اجازت دے دو, چلو جاؤ. تو وہاں شہید ہو گئے. جب ان کی میت لائی گئی جنازہ, تو آپ نے سب کے جنازے خود پڑھائے. تو آپ نے فرمایا واہ واہ میں دیکھ رہا ہوں اللہ کی قسم جنت میں پھر رہا ہے, پر لنگڑے پاؤں سے نہیں, صحیح ٹھیک ٹھاک پاؤں سے پھر رہا. تو ان کو اعمال کی قیمت بتائی. ہمارے ماں باپ ہمیں چیزوں کی قیمت بتاتے ہیں, اسکول والے, کالج والے, بازار والے ہمیں چیزوں کا غلام بنا چکے ہیں. اللہ اس کا رسول ہمیں اعمال پر لانا چاہتا, اچھے اعمال, نیکیوں کا غلام بنانا چاہتا. نو اپنے اس میں جب آپ تبوک کا سفر ہوا نو ہجری میں, تو دومت الجندل یہ شام کی حد پر ایک قلعہ تھا, اس کے سردار نے آپ کو ایک جوڑا بھیجا بڑا عالی شان, تو سارے صحابہ دیکھ کر کہنے کہ بڑا علیشان بڑا علیشان، کتنا اچھا ہے کتنا اچھا ہے. حضرت سعد بن معاذ کو شہید ہوئے 5 برس ہو چکے ہیں، 4 ہجری میں غزوہ خندق ہوا اس میں وہ شہید ہوئے، 5 برس ہو چکے ہیں. تو آپ نے ایک دم ان کو یوں موڑا کہا یہ کون سا خوبصورت ہے، اللہ نے سعد کو جو جنت میں جوڑے پہنائے ہیں وہ اس سے بھی زیادہ خوبصورت. تو ان کو ادھر ہمارے پتہ ہے عبادت گزار کسے کہتے ہیں، جو بڑی تہجد بھی پڑھے نفل بھی پڑھے ذکر بھی کرے تلاوت ہے بھی صحیح بشک نہیں ہے بھی صحیح، لیکن سارے آدمی تو یہ نہیں ایسے عبادت گزار بن سکتے. جس میں طاقت ہوگی وہی تہجد، جب ہمت طاقت تھی تو 3 بجے کے بعد نیند ہی نہیں آتی تھی، کبھی 3:30 بج جاتے تو میں کہتا یار تو بڑی دیر ہوگی میں اتنی دیر سے اٹھوں، نیند ہی نہیں آتی تھی. اٹھ کے یوں کھڑے نفل بھی پڑھے مطالعے بھی کیے تحریر بھی سب کچھ ہے، اب 2 نفل پڑھنے مشکل ہوتے ہیں، اپنے آپ کو اٹھانا پڑتا ہے گھسیٹنا پڑتا ہے. تو اب سارے آدمی یکساں ایک رفتار کے ساتھ اتنی تلاوت اتنا ذکر اتنے نفل. مالدار آدمی تو ہر سال حج کرے گا عمرہ کرے گا، غریب کہاں سے کرے. تو آپ نے سب سے بڑے عبادت گزار ہونے کا وہ مفہوم دیا جو غریب بھی بن سکتا ہے مالدار بھی بن سکتا ہے جوان بھی بن سکتا ہے بوڑھا بھی بن سکتا ہے. آپ نے کیا کہا اتق المحارم، ابو ہریرہ گناہ چھوڑ دے سب سے بڑا عبادت گزار ہوگا، سب سے بڑا بندگی والا جو گناہ چھوڑ دے. تو اب یہ کام تو سارے کر سکتے ہیں، غیبت غیبت دیکھو 2 گناہ ایسے ہیں جن کی کوئی حد کوئی نہیں، بڑھاپے میں بھی ہر گناہ کی ایک بڑھاپے میں آ کے ساری خواہشیں ختم ہو جاتی، پر 2 گناہ ایسے ہیں جن کی کوئی حد نہیں نہ بڑھاپے میں نہ جوانی میں، ایک نظر کا غلط ہونا ایک زبان کا غلط ہونا. اس کو بہت زیادہ لگام دینے کی ضرورت ہے میرے بھائی، اپنے بول کو محتاط انداز میں منہ سے نکالو، نظر کو محتاط انداز میں استعمال کرو. دل کی دنیا اجڑ گئی آباد ہونے کا پھر نام نہیں لیتی. تابو رہرا قناعت اختیار کر سب سے بڑا غنی ہو جائے گا، یہ ذہن سازی ہو رہی عملوں کی طاقت بتائی ہے. ابو ہریرہ پڑوسی سے اچھا سلوک کر تیرا ایمان کامل ہو جائے گا، اب بتا پڑوسی سے حسن سلوک کو کہا جا رہا ہے تیرا ایمان کامل ہو جائے گا. جو اپنے لیے پسند ہے اوروں کے لیے پسند کر تیرا اسلام مکمل ہو جائے گا. ہر وقت نہ ہنستا رہے اس سے دل مر جاتا ہے، بہت سارا دن ہو ہا ہا ہی کہ اس سے اپنے آپ کو بچاؤ اس سے دل مر جائے. ہنسنے سے منع نہیں کہ آپ خود مسکرائے بھی ہیں ہنسے بھی ہیں اور اتنے زور سے بھی ہنسے ہیں کہ آپ کی آخری داڑھیں نظر آئیں. ہاں کہہ کہا آپ نے کبھی نہیں لگایا، لیکن ہمیں اس سے منع نہیں کہا، یہ کہا بھائی زیادہ نہ ہنسا کرو کہ یہ دل کو مردہ کر دینے والی چیز. لو تعلمون ما اعلم لضحکتم قلیلا ولبکیتم کثیرا، جو میں جانتا ہوں تم جان جاؤ تو تمہارا ہنسنا تھوڑا ہو جائے تمہارا رونا زیادہ ہو جائے. ایک شخص آ کر کہتا ہے یا رسول اللہ میں چاہتا ہوں سب سے زیادہ مجھے عزت حاصل، گلستان قانونی میں سب سے زیادہ مجھے عزت، فیصل آباد میں سب سے زیادہ مجھے عزت حاصل. تو آپ نے کیا نسخہ بتایا، سارے عمل کر سکتے ہیں. آپ نے کہا لا تشکو من امرک شیئن الی الخلق تکن اکرم الناس، اپنی ضرورت اللہ کے سوا کسی کو نہ بتا، اللہ تجھے سب سے زیادہ عزت والا بنا دے. ریڑی والا بھی یہ عزت پا سکتا، لا تشکو من امرک شیئن، مخلوق کو نہ بتانا. سالم بن عبداللہ بن عمر بیت اللہ کا طواف کر رہے تھے تو ہشام اموی بادشاہ بھی ساتھ طواف کر رہا تھا. تو ہشام نے سالم سے کہا سالم کوئی حاجت ہو تو بتاؤ. تو کہنے گئے اللہ کے گھر میں اللہ کو چھوڑ کر تجھے بتاؤں گا، تو وہ چپ ہو گیا. واقعی اس بات ٹھیک ہے، جب طواف کر کے باہر نکلے تو کہنے لگا اب تو وہاں نہیں ہے اب تو بول. کہنے گئے کیا مانگوں کیا بتاؤں ضرورت، دنیا کی بتاؤں آخرت کی بتاؤں. وہ کہنے لگا دنیا کی بتاؤ آخرت کی میں تیری کیا پوری کروں گا. تو کہنے لگے دنیا تو کبھی اللہ سے نہیں مانگی تجھ سے کیا مانگوں گا. لا یہ نہیں کہ اللہ سے مانگتے نہیں تھے، اس کا مطلب یہ نہیں کہ اللہ سے مانگتے نہیں تھے، یہ اس کو بتایا ہے اس کو لاجواب کرنے کے لیے کہا ہے. وہ تو کبھی اللہ سے نہیں مانگی تم سے کیا مانگوں گا. لا تشکو من امرک شیئا الی الخلق تکن اکرم الناس، اللہ تمہیں اونچا لے جائے. تو طیبہ بن بکار محدث ہیں بڑے مصر کے، ان کے درس میں احمد بن طولون بادشاہ تھا اخشیدی آ کے بیٹھا کرتا سنا کرتا. سال کے آخر میں 1000 دینار ان کو ہدیہ پیش کرتا، 1000 دینار آج کا 1 کروڑ روپے اس سے بھی ممکن ہے زیادہ. 18 سال ان کی محفل میں آتا رہا، 18 برس 18 تھیلیاں مہر سربا مہر ان کی خدمت میں پیش کی. 18 سال کے بعد ایک غلط فتوے میں دستخط لینا چاہے تھے، اب اتنا مولوی کو کھلا چکا ہے اب تو وہ دستخط کرے ہی کرے. تو اکاجی حضرت اس پہ سائن کر دیں. کہنے گے یہ تو بات ہی غلط ہے، میں سائن کیسے کروں؟ کہا کوئی بات نہیں، آپ اس کو چھوڑیں، بس آپ سائن کریں. کہا یہ میں کیسے کر سکتا ہوں، یہ تو نہیں ہو سکتا. اب اس کے لاش شعور میں یہ ہے، اس کو 18,000 دینار کھلا چکا ہوں، یہ آگے میوں کرتا ہے، ہماری بلی ہمیں میوں. تو اس کو غصہ چڑھ گیا، کہنے کا میرے پیسے واپس کرو یا دستخط کرو. اور اسے پتا ہے درویش آدمی کہاں سے واپس کرے گا، کہ یا میرے پیسے واپس کر یا دستخط کر. کہ بہت اچھا، گھر گئے، 18 کی 18 تھیلیاں، ان کی مہر بھی نہیں ٹوٹی تھی، لا کر اس کے منہ پہ ماری. کا بس اتنی تو نے قیمت لگائی تھی میرے ایمان کی، 18,000 مہر کے ساتھ تھیلیاں واپس کر دیں. ایک دم ان کا قد آسمان تک چلا گیا احمد بن طولون کی نظر میں، اور وہ ذلیل ہو کر گر گیا، خوف زدہ ہو کر اٹھ گیا. نہیں نہیں نہیں، یہ تو برباد ہو جاؤں گا اگر اب میں نے ان کو مجبور کیا. لا تشکو من امرک شیئن الی الخلق تکن اکرم الناس، اگر تو نے عزت پانی ہے مخلوق کو بتانا، چھوٹ خالق کو بتاؤ. ان اکون اقوى الناس، میں چاہتا ہوں سب سے زیادہ طاقتور بنوں. تو آپ نے کہا توکل علی اللہ تکن اقوى الناس، تو توکل کی سب سے بڑا طاقتور بن جائے. اللہ پہ اعتماد اور یقین سیکھو، سب سے زیادہ طاقتور بن جاؤ گے. اس سے بڑا طاقتور کوئی ہے نہیں جو اللہ پہ یقین اور اعتماد کو سیکھ لو. کہ مخلوقات مسخر ہو جاتی. یہ جو احمد بن طولون تھا، اس نے بھوکے شیر کے سامنے ڈال دیا. ایک محدث تھے، نام نکل گیا میرے ذہن سے، ہاتھ پاؤں بنے ہوئے شیر کے آگے ڈال دیا، اور لوگوں کو جمع کیا کہ جو ہماری نافرمانی کرتے ان کا انجام دیکھو. تو بھوکا شیر پنجرے سے نکلا، ان کے قریب جب آیا تو ایک دم پیچھے ہٹا اور ان کے پاؤں کی طرف بیٹھ کر ان کے پاؤں کے تلوے چاٹنے کا. اور سارا مجمع یہ منظر دیکھ رہا ہے، اور وہ پڑے میں ہاتھوں بنے اور شیر ان کے پاؤں کے تلوے چاٹ رہا ہے، تلوے چاٹ رہا ہے. تو احمد بن طولون ڈر گیا، تو ان کو باہر نکالا. جب باہر آیا تو لوگوں نے پوچھا کہ جب شیر آپ کے پاؤں چاٹتے چاٹتے اگلا کام بھی تو کر سکتا ہے کہ نہیں، اس کو دیر کیا لگتی ہے؟ مگر جب آپ کے پاؤں چاٹ رہا تھا تو آپ کیا محسوس کر رہے تھے؟ تو کہنے کہ میں یہ سوچ رہا تھا کہ میرے پاؤں پاک ہیں کہ ناپاک ہیں، کہ میں تو بس یہی سوچ رہا. توکل علی اللہ تکن اقوی الناس، اللہ پہ اعتماد اور یقین سیکھ لے، تجھ سے بڑا طاقتور کوئی نہ ہوگا. لوگ کھڑے تھے راستے میں، عبداللہ بن عمر کا گزر ہوا، کہنے کہ کیوں کھڑے ہو؟ جو راستے میں شیر بیٹھا ہوا ہے، راستہ ہی روکا ہوا ہے. وہ بچا تو گھوڑے سے اترے، سیدھے شیر کے پاس کان سے پکڑ کے ایک تھپڑ مارا. ایسا تو بھیڑ کو تھپڑ کوئی نہیں مارتا، ایک تھپڑ مارا کہ اگر تیرا کوئی یہاں نصیب لکھا تو لے لے، ورنہ اٹھ دفعہ ہو، راستہ چھوڑ، لوگ پریشان ہیں. تو وہ جالا یہ بس پکڑا کہ تم ہلاتا ہوا بھاگا اور نکل گیا، وہاں سے اٹھ کے چلا گیا. تو حضرت عبداللہ بن عمر نے فرمایا صدق اللہ و رسولہ، سچ کہا اللہ اس کا رسول نے، جو اللہ سے ڈرتا ہے ہر چیز اس سے ڈرتی ہے، اور جو اللہ سے نہیں ڈرتا ہر چیز اس کو ڈراتی ہے. توکل علی اللہ تکن اقوی الناس، اللہ پہ اعتماد سیکھو، سب سے بڑے طاقتور بن جاؤ. اريد اللہ يفضحني ربي يا رسول اللہ، میں چاہتا ہوں میں ذلتوں سے بچ جاؤں، رسوائیوں سے بچ جاؤں. تو آپ نے فرمایا احفظ فرجک من الزنا، زنا نہ کر، ہر ذلت سے بچ جائے. تو آپ نے ذلت سے بچنے کو کس سے جوڑا؟ زنا کے ساتھ. ہم کس سے جوڑتے ہیں؟ فقر کے ساتھ. جو فقیر ہو گیا وہ ذلیل ہو گیا. اللہ کے نبی کہہ رہے ہیں جس نے زنا کیا وہ ذلیل ہو گیا. جو زنا سے بچے گا اللہ اسے ہر ذلت اور رسوائی سے بچا لے. اس نے کہا یا رسول اللہ میں چاہتا ہوں قیامت کا دن میں نور میں اٹھوں. قیامت کا دن تو روشنی اپنے ہی عمل سے ملے گی. یوم تر المؤمنین والمؤمنات یسع نورهم بین ایدیہم و بی ایمانہم، تو دیکھے گا قیامت کا دن ایمان والوں کو چاروں طرف سے نور نے گھیرا ہوگا. اور یوم یقول المنافقون والمنافقات للذین آمنوا انظرونا نقتبس من نورکم قیل ارجعوا وراءکم فالتمسوا نورا فضرب بینہم بسور له باب باطنہ فیہ الرحمہ وظاہرہ من قبلہ العذاب ینادونہم الم نکن معکم قالوا بلا ولکنکم فتنتم وتربصتم. تو یہ ایک پوری کہانی اللہ تعالیٰ سنا رہا ہے. کیا ہوا؟ دیکھو یہ ایمان والی عورت جا رہی، یہ ایمان والا مرد جا رہا ہے، ان کے چاروں طرف نور پھر رہا ہے. और मुनाफिक उठा चारों तरफ अंधेरा ही अंधेरा, टागरमिया ठहरो ठहरो मुझे भी तो साथ ले जाओ, मैं भी तेरी रोशनी में चलूं। तुम्हारी गाड़ी के हेडलाइट खराब हो तो अगले की हेडलाइट के पीछे चल सकते हो, यहाँ की पुलिस भी तुम्हें पकड़ लेगी तो अल्लाह कैसे नहीं पकड़ेगा। अमिया जरा तू गाड़ी आहिस्ता चलाना, तेरी लाइटों के पीछे मैं चलूं। तो वो कहेंगे अमिया ठहरो तो सही, हमें भी तो ले चलो। वो कहेंगे हम तो पीछे से नूर लेकर आए, तुम भी वहीं से लेकर आओ। तो वो पीछे मुड़ेंगे तो बीच में दीवार हायल हो जाएगी, इधर जन्नत होगी इधर जहन्नम। वो कहेंगे ओ आलम नकुम माकुम, अरे हम तो तुम्हारे साथी थे, हमें तो साथ ले जाओ। कालू बला वलकिन्नकुम फतंतुम अनफुसकुम वतरबस्तुम वर्तबतुम वगर्रतकुमुल अमानी। नहीं 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 नहीं, तुम थे तो हमारे साथी पर तुम तो अंदर से खोटे थे, तुम्हारे ईमान की शमें बुझ गई। तो अब क़यामत के दिन सबसे ज्यादा नूर किसे मिलेगा? काब ने कहा ला तज़लिम अहदन तुहशर फी नूरिन यौमल क़यामा, जुल्म करना छोड़ दे सबसे बड़ा रोशन तू होके उठेगा। तो मैंने आपको थोड़ा सा नमूना बताया है कि अल्लाह के नबी ने किस तरह लोगों का ज़हन बनाया आखरत वाला आमाल वाला। इस पर नतीजा क्या मुरतब हुआ? एक मुआशरा वजूद में आया जिनका शौक नेकियों में बढ़ने का था। दो वाक्य सुनाता हूँ। गरीब लोग आए मुकदमा लेकर, गरीबों ने मुकदमा दायर किया अदालत नबवी में। ये दुनिया का सबसे अनोखा मुकदमा, आज तक ऐसा मुकदमा दायर नहीं हुआ। कहने या रसूल अल्लाह मालदारों के खिलाफ दावा। आपने कहा क्या दावा? काजी नमाज पढ़ते हैं हम भी पढ़ते हैं, रोजे रखते हैं हम भी रखते हैं, इनके पास पैसे हैं ये खैरात करते हैं, हमारे पास पैसे कोई नहीं, और ये गुलाम खरीद के आजाद करते हैं हम आजाद नहीं करते। तो या रसूलल्लाह ये आगे बढ़ गए हम पीछे रह गए तो हमारा क्या बनेगा? ये दावा हुआ। ये वो जहन है जो मैंने पहले आपको बताया कि किस तरह जहन बनाया, उस जहन बनने से क्या नतीजा निकला वो आपको बता रहा हूँ। गरीब लोग ये नहीं कह रहे कि इनके बाग हमें लेके दो, इनकी फैक्ट्रियां ले, ये कह रहे हैं कि ये जन्नत में आगे हम पीछे तो हम क्या करें। तो आपने कहा तुम एक अमल करो इनसे आगे निकल जाओगे। काजी बताएं बताएं। आपने कहा फर्ज नमाज के बाद 33 दफा सुभान अल्लाह, 33 दफा अल्हम्दुलिल्लाह, 34 दफा अल्लाहु अकबर, ये पढ़ दो बस आगे निकल जाओगे। मतलब ये तो काम ही आसान हो गया। वो खुश खुश गए पर वो इतने मजमे कही हुई खबर कहाँ छुपती थी। पैसे वालों को पता चला, उन्होंने भी करना शुरू कर दिया। वो फिर दोबारा अपील दायर हो गई, या रसूलल्लाह वो तो मसला फिर खराब हो गया। हमने कहा कैसे खराब हो गया? तब वो मालदारों ने भी वो अमल शुरू कर दिया जो आपने हमें बताया था। अब क्या करें? तो आपने कहा भी अल्लाह की तकसीम है, मैं इसको कैसे तब्दील करूं? ज़ालिका फ़ज़लुल्लाह यूतीही मन यशा। ये ज़हन बना। 400 आदमी यरमूक की लड़ाई में प्यासे मर गए, प्याला लगाते तो दूसरी जगह से आवाज आती पानी, तो वो होंठ सीके कहता उधर पिला दो। उसके करीब जाते आवाज आती पानी, तो वो होंठ सीके कहता उधर पिला दो। 400 आदमी हज़रत उमर रज़ी अल्लाह अन्हु के सामने बैठे थे अबू सुफियान, हारिस बिन हिशाम, सहेल बिन अमर, इकरमा बिन अबू जहल। तो जब आए बात हो रही थी, इतने में बिलाल आ गए, सहेब आ गए, अम्मार आ गए, पुराने सहाबा शुरू का मुसलमान। तो आपने कहा तुम जरा पीछे हो जाओ, पीछे हो जाओ। पीछे करते करते वो बिल्कुल दरवाजे पे चले। तो अबू सुफियान कहने लगे देखो यार उमर ने हमारी कितनी बेइज्जती की, अरे गुलामों को आगे कर दिया हमें पीछे कर दिया। सहेल बिन अमर कहने लगे बेइज्जती की क्या बात, उन्होंने इस्लाम में पहल की वो आगे निकल गए, हमने ताखीर किया हम पीछे रहे। तो एकदम फिर आपस में कहने लगे अगर आखिरत में पीछे रह गए फिर क्या बनेगा। ये था वो जहन जो अल्लाह के नबी ने बनाया। तो दोनों सारे आए हजरत उमर के पास, कहने लगे मियां जो तूने किया ठीक है, हमें कोई गला नहीं, पर अब ये बताओ कि हम आखिरत में पीछे न रहें को उसका तरीका तो बताओ। कहने लगे अल्लाह की राह में जान दे दो, जहां इन्होंने जाने दी तो तुम साथ हो जाओ। कहने भाई ये हम कर सकते हैं। तो ये सारे कुरैशी सरदार वापस आए और अपना सब कुछ लेकर ये निकले हैं शाम में। उस वक्त रोम के खिलाफ जिहाद था और यरमूक की लड़ाई सर पे आ चुकी। तो एक दिन तो हारिस बिन हिशाम जब निकले ना मक्के से, तो सारा मक्का उनको छोड़ने के लिए बाहर तक आया और सब रो रहे थे। तो हारिस बिन हिशाम कहने के लोगों अल्लाह की कसम मक्के से महबूब जगह कोई नहीं, तुमसे महबूब लोग कोई नहीं, पर मसला आखरत का है, मसला आखरत का है। हमारे गुलाम इतना आगे बढ़ चुके हैं कि ये सारा मक्का सोने का पहाड़ बन जाए और मैं इनको खर्च करूं तो मैं उनके एक दिन का अजर नहीं पा सकता। मैं चाहता हूं जान का नजराना पेश करके उनके बराबर हो जाऊं, आगे तो नहीं जा सकता बराबर तो हो जाऊं, मुझे ये चीज लेके जा रहे। तो वहां 9 दिन वो लड़ाई मुसलसल रही, यरमूक की लड़ाई 9। वैसे तो लश्कर आमने सामने 1-2 महीने पड़े रहे लेकिन लड़ाई 9 दिन मुसलसल रही। तो उसमें कभी मुसलमान दबते कभी रूमी दबते, एक दिन मुसलमान दबते दबते हजरत खालिद के खेमे के करीब पहुंचे। तो इकरमा बिन अबी जहल रज़ी अल्लाह तआला अन्हु जो अबू जहल के बेटे, उन्होंने ऐसे अपने सर से लोहे की टोपी उतार के फेंक और तलवार की नियाम पे फेंक, और सर पे वो अरब का इमाम अबा कहा है भाई कोई मेरे हाथ में मरने के लिए तैयार बैत करने को कोई है तो खालिद बिन वलीद ने उनका हाथ पकड़ लिया कहा नहीं नहीं ये काम नहीं करना अभी तेरी हमें जरूरत तो ये दोनों आपस में रिश्तेदार हैं एक ही कबीले मखजूमी तो खालिद बिन वलीद को उन्होंने हाथ झटका कहा बड़ा सख्त लफ्ज है पिछड़ जाओ मैं सिर्फ इतना ही कह सकता हूँ पिछड़ जाओ वरना इससे सख्त इसका तर्जमा है पिछड़ जाओ तुम्हें पता नहीं तो मुझसे आगे निकल चुका है और मैं पीछे रह चुका हूँ मुझे लेट निकालनी है लेट कहने के मैं और मेरा बाप सारी जिंदगी इस्लाम के खिलाफ लड़ते रहे आज ही तो वो धब्बा और दाग धोना है और आज मैं भाग जाऊं तो आगे कैसे मेरा काम बनेगा तो 400 कुरैशी सरदारों ने इनके हाथ पर बैठ और इन 400 ने साबित कदम होकर जो कदम बढ़ाए तो रोम का लश्कर का मुंह फिर गया लेकिन इसमें से अक्सर खत्म हो चुके जब रोम पीछे हट गए तो फिर खालिद बिन वलीद वापस लौट कर आए तो क्या देखा कि उन 400 में से अक्सर शहीद थे और इकरमा के बेटे खत्म हो चुके थे और इकरमा के आखिरी सांस थे तो उन्होंने एकदम उनको अपनी गोद में लिया और इकरमा के बेटे आमर बिन इकरमा उनको अपनी पिंडली पर रखा उनको गोद में लिया और रोने लगा हाँ हाँ ऐसे ही अशराफ ऐसे ही जाने दिया करता फिर उनके मुंह में पानी टपका तो उनको थोड़ा होश आ गया कौन कौन का मैं खालिद हूँ खालिद लेमानी दबारा क्या फैसला हुआ क्या फैसला हुआ जंग का क्या फैसला हुआ का अकर अल्लाह अल्लाह ने तेरी आंखें ठंडी कर दी रोम के कदम उखड़ गए रोम के कदम उखड़ गए अच्छा उमर को बता देना जो तुमने कहा था वो तो हमने कर दिया जो तुमने कहा था वो तो हमने कर दिया उन्होंने कहा था उधर जाके जान दे दो तो बराबर हो जाओगे उमर को पैगाम दे देना जो तुमने कहा था वो हमने कर दिया पर जान अल्लाह के सुपुर्द हुई तो खालिद बिन वलीद रज़ी अल्लाह तआला अन्हु गुस्से में आ गया अरबों में दस्तूर था जब खुश होते थे तो बाप के नाम से पुकारते थे और जब गुस्से में थे तो माँ के नाम से पुकारते थे तो उमर रज़ी अल्लाह अन्हु की माँ का नाम है हंतमा तो कहने लगे आज के बाद हंतमा का बेटा ये तो नहीं कह सकता कि कुरैश ने जान की कुर्बानी न पेश की ये मेहनत उस वक्त कोई नहीं जिस वजह से हमारी हम सब शहवत के गुलाम हो गए सोने चांदी के गुलाम हो गए ये तबलीग की मेहनत इस दरबार और शहर से निकलने की मेहनत कि आखरत की अजमत तौहीद और रिसालत की बात आमाल की बात सुनो 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 शायद दिल की खिड़कियां खुल जाए और कहीं से कोई आवाज अंदर जाकर कुछ तलातम पैदा कर दे उजड़ी बस्तियों में कोई बहार आ जाए इस हाल की मौत बड़ी बेकीमत मौत में रहती वो इज्जत वो कामयाबी क्या कामयाबी जिससे मौत मिटा दे से भाइयों इसके लिए बड़ी मुसलसल मेहनत की जरूरत है इसके लिए वक्त मांगा जाता है कि अल्लाह की राह में निकल कर उसको सीखो तो हासिल करो इसके लिए मुसलसल मुसलसल कोशिश करो तब जाकर जहन और दिल दिमाग का रुख आखरत की तरफ फिरता है हम लोग मरते मरते भी दुनिया के मंसूबे बनाते तो भाई अपने पूरी ओवरऑलिंग है जहन साजी है तब्दीली अफकार बड़ा मुश्किल काम माहौल सोबत बार बार सुनना कहना उससे जाकर तबीयतें असर लेती तो आप बताओ भाई कौन हिम्मत करता है अल्लाह की राह में निकलने के लिए जिस चीज पर जहन आमादा हो उसे करना आसान होता आमादा ना हो करना मुश्किल होता है तो अल्लाह के रसूल की इताअत पर जहन थक जाए आमादा हो जाए इसको मरने से पहले पहले सीखना है भाई जी बोले कहाँ सितंबर में कहते सितंबर के पहले हफ्ते में पिछले 4 महीने की जमात बन रही उसके लिए इरादे हो जाए हो जाए उसने हमारी किताब की हिफाजत का एक ऐसा ताकतवर ऐसा मजबूत निजाम बनाया कि आज तक उसमें कोई एक जेर जबर को आगे पीछे नहीं कर सकता दुनिया की वाहिद किताब है
जो इतने मोटे वॉल्यूम में और बिन समझे याद हो जाते, ये दुनिया की वाहिद किताब जो समझे बगैर याद, और याद होने के बाद ऐसे वो दिल दिमाग में रख जाती है कि फिर निकलनी नहीं पाती। ये अल्लाह ताला की तरफ से इसकी हिफाजत का इंतजाम। एक काम अल्लाह ने अपने जिम्मे लिया, एक हमारे जिम्मे लिया। कुरान की हिफाजत अल्लाह के जिम्मे, इस पे अमल करना, इसको आगे पहुंचाना, ये हमारे इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफ़िज़ून। इसकी हिफाजत काम में ले। कुरान आसमानी किताब होने के साथ अल्लाह का कलाम है, कलाम की हिफाजत उसने खुद कर। तौरात ज़बूर इंजील सिर्फ आसमानी किताबें थी, वो अल्लाह का कलाम न थी, ये फर्क था। इसलिए वो मिट गई जमाने के साथ साथ, उनकी जुबानें भी खत्म हो। कुरान को अल्लाह ने ऐसे महफूज रखा, ये सारे बच्चे जिन्होंने याद किया है इनको एक लफ्ज का तर्जमा नहीं आता, एक लफ्ज का तर्जमा नहीं आता। उन्होंने साल दो साल जितना भी वक्त इनके माँ बाप ने पाबंदी, इन बच्चों की पाबंदी, फिर उस्ताद जो पढ़ाने वाला है उसका इन बच्चों से ज्यादा जोर लग रहा होता, बैठा है बेचारा अपने आप को बांध के, ना कहीं हिल सकता है, ना जा सकता है, ना आ सकता है। छपाई से सिला हुआ एक 70 साल कम्युनिस्टों ने जोर लगाया कि कुरान महव हो जाए। रूसी तुर्किस्तान, इस्लामी तुर्किस्तान, 70 बरस के बाद जब हुकूमत टूटी तो हर मुल्क में हजारों हाफिज मौजूद, 70 साल एक किताब इस्लामी अंदर दाखिल नहीं हुई। जब हवाई अड्डों पर जाए ना तो वो एक आला लगा था, कोई मेटल की चीज हो तो वो बोलने लगता, टां टां करता। तो मॉस्को और रूस के जो एयरपोर्ट थे उस पर जो आला था वो मेटल पे नहीं बोलने वाला, वो कागज पे बोलता था, कागज, कोई जेब में कागज वो बोलता था ताकि किसी किस्म का कोई लिटरेचर दाखिल ना हो। तो वहां के लोगों ने क्या किया, तय खाने बनाए अपने घरों के अंदर, इन तहखानों में रातों को बैठकर उन्होंने अपने बच्चों को सीना बसीना कुरान याद कराया। 70 साल के बाद हजारों हाफिज वहीं से बरामद हुए जहां वो ये तय करते थे कि बिल्कुल इस्लाम खत्म हो चुका। तो अल्लाह ताला ने ये काम तो अपने जिम्मे ले लिया, अगले दो काम हमारे जिम्मे, इस पे अमल करना, इसको आगे लोगों में मुंतकिल करना, पहुंचाना, ये हमारे जिम्मे। तो अल्लाह अपनी ड्यूटी में पूरा, आज तक कुरान को कोई नहीं बदल सका, सारी दुनिया के दज्जाल इकट्ठे हुए बदलना चाहे नहीं बदल सकते। तो अगले जो काम हमारे थे जिसमें हमारी कोताही हो रही है, और कुरान का हक है एक तिलावत का, कहते हैं लिखा उलमा ने कि कुरान को साल में कम से कम 2 दफा पढ़ना यह कुरान का हक है। तिलावत के हुकूक में है साल में 2 दफा खत्म करना। जो कुरान को साल में 2 दफा भी खत्म नहीं करता तो ये कुरान का हक खाने वाला है। और माशर में कुरान भी खुद आया रहा, आया हुआ होगा, जिसकी सिफारिश करेगा उसको जन्नत में पहुंचाएगा, जिसके खिलाफ झगड़ा करेगा उसको जहन्नम में फेंकेगा। तो जितने भाई बैठे हुए कम से कम इतनी इतनी तो नियत करोगे भाई उस तिलावत को बाकायदा हो जाए, इसका तो नाम नहीं पढ़ा हुआ ना, थोड़ा थोड़ा करके पढ़ना शुरू कर, पढ़े हुए हैं तो उसकी तिलावत अपना मामूल बने, कम अज कम साल में 2 दफा तो पढ़, कम अज कम साल में 2 दफा। और यूं लिखा है उलमा ने कि जिसने 40 दिन में कुरान खत्म किया उसने बहुत देर कर देर। मैं हैरान हूं वलीद बिन अब्दुल मलिक इतना बड़ा बादशाह, इतना जागर भी, उसी के जमाने में हमारा मुल्तान फतह हुआ, उंदलुस फतह हुआ, उसके जमाने में अजीम उशान फतुहात, अफ्रीका फतह हुआ, एक फतुहात का सैलाब था जो वलीद के जमाने में चल रहा था। उसका मामूल था तहज्जुद में 10 सिपारे तिलावत करता, 10 पारे की तिलावत तहज्जुद में नफलों में, 3 दिन में कुरान खत्म। तो जब हम तहज्जुद में नहीं पढ़ते, देख के एक सिपारा तो पढ़ लें, एक महीने में तो खत्म करें, और कुछ वक्त निकाल के 2-4 सतर उसका तर्जमा देख लिया करें, उसका भी अपना मामूल बनाए कि मेरा अल्लाह मुझे कुरान के जरिए से क्या पैगाम देता है, उसका तो मामूल बनाए। थोड़ा सा तर्जमा रोज देख लें, कोई आसान तर्जमा है उसको, तो उससे इंशाल्लाह हमें राहबरी मिलेगी। अखबार भी तो रोज पढ़ते हैं, हर किसी घर में नवाई वक्त लगा हुआ है, किसी में जंग लगा हुआ है, किसी में खबरें हैं, किसी में इस्लाम है, किसी में कुछ, अखबार तो रोजाना ही सुबह उठते अखबार। थोड़ा सा वक्त कुरान के लिए भी हो जाए तो थोड़ा सा उसके तर्जने के लिए थोड़ा करके चलते जाओ, चिंटी की रफ्तार पे भी चले गए तो पहुंच जाओ। सड़कने के ना सर, اللہ علیہ وسلم.
سیاح کا علم کیسے گھر کیسٹ اور سی ڈی ملنے کا پتہ نوٹ فرمال ہے. علم کیسے گھر دکان نمبر 5 فاطمہ پلازا بالمقابل مدنی مسجد فڈلوی ایریا کراچی. فون نمبر 6370813